میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك وصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله۔ درود پاک کی فضیلت میں ایک حدیث بیان کرتا ہوں۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا بڑا پیارا ارشاد ہے کہ اللہ پاک کی خاطر آپس میں محبت رکھنے والے جب باہم یعنی آپس میں ملیں اور مصافحہ کریں، ہاتھ ملائیں، اور نبی کریم صلی اللہ علیہ وآلہ وسلم پر درود بھیجیں، تو ان کے جدا ہونے سے پہلے دونوں کے اگلے پچھلے گناہ بخش دیے جاتے ہیں۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم، صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ۔ علماء فرماتے ہیں کہ جہاں صالحین کا ذکر ہوتا ہے وہاں اللہ پاک کی رحمتوں کا نزول ہوتا ہے۔ انشاءاللہ الکریم ذکر رضا ہم سنیں گے اور خوب برکتیں پائیں گے۔ سیرت اعلی حضرت میں یوں تو بہت ساری کتابیں لکھی گئی ہیں، اور انشاءاللہ اس سیرت کے کچھ اہم پہلوؤں پر ہم کچھ بات بھی سنیں گے۔ اب کی سیرت کی مختصر ایک جھلک میں سٹارٹ میں بیان کرتا ہوں کہ کتنی عظیم یہ شخصیت ہیں اور کتنا عظیم ان کا دور مبارک ہے۔ یہ سرکار اعلی حضرت امام اہل سنت مولانا شاہ امام محمد رضا خان رحمت الرحمن، یہ 10 شوال المکرم ہفتے کے دن آپ کی ولادت ہوئی، اور اونلی 4 ایئرز 4 سال کی عمر میں آپ نے ناظرہ قرآن پاک ختم فرما لی ہے، اور اسی عمر میں بہت ہی کلیئر فصیح اور خالص عربی زبان میں آپ نے گفتگو فرمائی، کیونکہ علمی گھرانہ تھا۔ اور یہ بات علماء نے لکھی ہے کہ چونکہ دادا بھی عالم، والد صاحب بھی عالم، خود بھی عالم، پھر آپ کے بچے بھی عالم، اور اب تو فیضان رضا ایسا عام ہے کہ ہمارے امیر علیہ سنت تو یہ اپنے متعلقین اور محبین کو یہاں تک ارشاد فرماتے ہیں کہ ہر گھر میں عالم ہونا چاہیے۔ انشاءاللہ الکریم دعوت اسلامی کا اس پہ کام ہو رہا ہے، اور آج معاشرہ دیکھ رہا ہے کہ علماء پروڈکشن میں دعوت اسلامی کا ایک بہت بڑا کردار ہے۔ الحمدللہ سیدی اعلی حضرت رحمت اللہ علیہ تقریباً 6 سال کی عمر میں پہلا بیان فرمایا، اور اعلی حضرت رحمت اللہ علیہ سبحان اللہ 13 ایئرز 13 سال 10 ماہ اور 4 دن کی عمر میں علوم درسیہ سے فراغت پائی، دستار فضیلت ہوئی، اسی دن فتویٰ لکھنے کا باقاعدہ آغاز کیا اور درس و تدریس کا سلسلہ بھی شروع کر دیا۔ یعنی اپروکس تقریباً 14 ایئرز آپ کی ایج تھی۔ 14 سال کی عمر میں الحمدللہ یہ ولی کامل، ان کی زندگی کا یہ انداز سامنے آتا ہے۔ پھر اعلی حضرت رحمت اللہ علیہ نے तकरीबन 23 साल की उम्र में पहली बार, और जब आपकी एज 51 साल की उम्र में दूसरी बार ज़ियारत हरमैन शरीफ़ैन का शरफ हासिल हुआ। आला हज़रत रहमतुल्लाह अलैह ने तकरीबन 68 साल की उम्र में आखिरी वसीयतें लिखवाई और बिल आखिर इल्म व फन का ये अजीम आफ्ताब 25 सफर मुजफ्फर 1340 28 अक्टूबर 1921 को जुमातुल मुबारक के दिन ठीक अजान जुमा के वक्त तकरीबन 68 साल की उम्र में ये अजीम आफ्ताब ये गुरूब हुआ। अल्लाह पाक की उन पर करोड़ों रहमतें हों और इनके सदके हमारी बेहिसाब मगफिरत हो। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, मुख्तसरन हमने आला हजरत की सीरत का एक खुलासा सुना, लेकिन यहाँ मैं चाहूँगा कि आज हम सीरत के चंद एक ऐसी बातें कि जिसमें हमारे लिए एक दर्स है, और ये अमीर अहले सुन्नत दामत बरकातुम लालिया अपने मुतालिकीन को इस बात की तालीम देते हैं, और ये काश कि हम अपनी नस्लों में इस बात को उतारें और इस बात को समझें कि जब भी किसी बुजुर्ग का दिन आए, कोई भी बड़ा दिन हो, तो उस वक्त उन बुजुर्ग की सीरत को पढ़ने की कोशिश करें, अपने बच्चों को इसको पढ़ाएं, ताकि मुआशरे में जो इतना बड़ा इनका मकाम है, इतना बड़ा जो नाम है, तो आखिर इन्होंने क्या किया है, ऐसे वो कौन से मामलात हैं कि जिसमें सीरत आला हजरत को पढ़कर वो ईमान की हरारत हासिल होती है। आज हम अपने छोटे बच्चों को इग्नोर करते हैं कि जनाब इनकी तो एज बहुत कम है, इस एज में क्या कुछ हो सकता है। तो हमने सुना ना कि आला हजरत रहमतुल्लाह अलैह की एज ओनली 4 ईयर्स, 4 साल की उम्र थी, लेकिन वो कौन सा माहौल मिला कि जिसमें उन्होंने नाजरा खुलाने पर खत्म किया। यानी आज चलें ठीक है, अगर हमने नहीं पढ़ा, हम नहीं पढ़ सके, हमारी एज बड़ी हो गई, हो सकता है कि हमारे जो बड़े हों उनको वो माहौल ना मिला हो, वो पढ़ाने वाले ना मिले हों, लेकिन आज दावत इस्लामी का माहौल है ना, और माशाअल्लाह उल करीम ये फैजान आला हजरत है कि आज दावत इस्लामी के माहौल में इस चीज को मतलब बहुत हाईलाइट किया जाता है। बल्कि गुज़िश्ता जो दावत इस्लामी की मरकजी मजलिस शूरा का जो मशवरा हुआ, तो उसमें तो एक टास्क लिया गया है कि हम इंशाअल्लाह उल करीम बच्चियों का, खासकर फॉर गर्ल्स, हम गली गली मदरसतुल मदीना खोलेंगे, ताकि हमारे माशरे में इस चीज को मतलब कोई ऐसा महसूस ना करे कि कोई चीज अवेलेबल नहीं है। तो आज जो भी हमें मदनी चैनल पर सुनते हैं, तो दावत इस्लामी ने कोशिश की है आपकी मस्जिदों में, फिर मस्जिदों के साथ दूसरे बिल्डिंग्स में, इन इमारतों में, उन महल्लों में, उन गलियों में, कोचिंग सेंटर्स में जाकर, आपके शॉप्स पर आकर, जी हाँ, फैक्ट्रीज में जाकर हमारे दावत इस्लाम के मुबल्लिगीन ये कुरान पढ़ाते हैं कि जनाब अगर आप ये कहते हैं कि हमारे पास टाइम नहीं है, तो हम आपके पास आ जाते हैं, आप मस्जिद में आ जाए, हम आपको पढ़ा देते हैं। वो कहेंगे जनाब मैं रात को लेट आता हूँ, ठीक है फजर में आ जाए पढ़ा देते हैं। नहीं जी मैं फजर में आ नहीं सकता, ठीक है हम आपके ऑफिस आ जाते। नहीं जी ऑफिस में नहीं, तो चलें दोपहर के बाद आप मस्जिद में आ जाएं, या मार्केट में आप नमाज पढ़ते हैं। जी बहुत मुश्किल है मार्केट में, तो मैं आउटडोर बोल देता हूँ, हम आपको ऑनलाइन पढ़ा देंगे, हम आपको ऑनलाइन फैसिलिटीज दे रहे हैं ताकि आप पढ़ें और अपने बच्चों को भी पढ़ाएं। आज ये क्यों कहते हैं हम कि जनाब हमारे पास वो अवेलेबिलिटी नहीं है कि जनाब हम कुरान की तालीम अपने बच्चों को नहीं दिला सकते। अल्हम्दुलिल्लाह दावत इस्लामी ने कोशिश की है, और फिर पढ़ने वालों को इस बात पर राजी किया जाता है दावत इस्लामी के माहौल में कि आपने कुरान सीखा, अब कुरान सिखाएं, कुरान सिखाएं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसमें मतलब बिशारतें दी हैं कि तुम्हें बेहतरीन शख्स वो है जो कुरान सीखे, दूसरों को सिखाए। सरकार आला हजरत रहमतुल्लाह अलैह के घर में ऐसा माहौल था ना कि 4 साल की उम्र में आपने नाजरा कुरान पाक पढ़ लिया। काश के ऐसा हो, राज हुआ है। मैं इस मदरसतुल मदीना की फील्ड में रहा हूं, मुझे याद है कि एक बच्चा था जिस टाइम पे मैं मदरसतुल मदीना ओनली 5.5 साल की उम्र थी उसकी, 5.5 साल की उम्र में उसने हिफ्ज़ किया था, मुझे याद हो। ऐसे है ना, तो आज अगर हम भी अपने घरों में ऐसा माहौल बनाते हैं तो बनाएं। اور پھر سیدی اعلی حضرت رحمت اللہ علیہ، یہ ان کی عادت دیکھیں کہ قوت حافظہ کے بارے میں تو ہم نے سنا، پھر علم حاصل کرنے کا جو شوق اعلی حضرت رحمت اللہ علیہ کی سیرت میں ملتا ہے. علماء نے لکھا ہے کہ جمعے کے دن بھی یہ مدرسے جانا چاہتے تھے، اللہ اکبر، والد محترم منع کرتے رک گئے، سمجھ لیے کہ جمعہ جو ہے وہ دیگر عبادات کے لیے جمعے کی تیاری کرنی ہوتی ہے، اس وجہ سے چھٹی ہوتی ہے. لیکن پڑھنے کا ایسا شوق اور ایسا ماحول دیا کہ جس میں ان کو جمعہ کے دن بھی مدرسے جانے کا شوق ہوتا تھا. یہاں یہ تربیت ملنی چاہیے ہمیں کہ ہمارے بچے اگر کسی بھی کام میں اگر آگے بڑھتے تو ان کو اپریشیٹ کیا جاتا ہے. لیکن اگر وہ قرآن پڑھے تو آپ کے ہمارے خاندان میں ہو سکتا ہے کہ کئی دنیاوی تعلیم یافتہ ہوں گے، لیکن آج الحمدللہ دعوت اسلامی نے شوق دلایا تو کوئی حافظ قرآن بھی ہوتا ہے. تو ہم ان کو اپریشیٹ کریں، اپریشیٹ کریں کہ یہ وہ بچہ ہے حافظ قرآن، کہ اگر اللہ اس کو سلامت رکھے اور یہ قرآن کی تعلیم پر عمل کرنے والا بھی بنے. تو علماء نے لکھا ہے کہ حافظ قرآن اپنے خاندان کے 10 ایسے افراد جن پر گناہوں کے سبب جہنم واجب ہو چکا ہوگا، یہ حافظ قرآن شفاعت کرے گا، ہو سکتا ہے ہماری شفاعت کا ذریعہ بن جائے. تو ان کو اپریشیٹ کیا جائے. پھر چونکہ آپ کا مذہبی ماحول تھا گھرانہ، اور شروع سے ہی تعلیم ملتی تھی، تربیت ملتی تھی، تو ایک دن آپ تشریف فرما دے درجے میں، یعنی کلاس میں، تو ایک اسٹوڈنٹ آیا اور اس نے کلاس میں آ کر استاد صاحب کو سلام کیا، السلام علیکم. تو استاد صاحب نے سلام کا جواب نہیں دیا بلکہ کہا جیتے رہو. اب شرم یہ ہے کہ جو سلام کرنا سنت ہے مگر سلام کا جواب دینا واجب ہے. اس پر اعلی حضرت رحمت اللہ علیہ نے فرمایا کہ یہ جواب تو نہ ہوا، علیکم السلام کہنا چاہیے تھا. تو استاد صاحب نے آپ کی توجہ دلانے پر بہت آپ مسرور ہوئے اور آپ کو نیک دعاؤں سے نوازا. اب یہ چھوٹی سی عمر میں آپ کی توجہ تھی، ہم بڑی عمر والے کیا توجہ کرتے؟ اول تو سلام کرنے کا رواج نہیں ہے، رواج ہی نہیں ہے، بلکہ پتہ ہی نہیں کہ ملاقات کے لیے جاتا ہے اس کو سلام کرنا تو سنت ہے. اور اگر کوئی سلام کر بھی دے تو آپ غور کیجئے گا کہ جواب دینے والے کتنے. سلام کرنا سنت ہے، السلام علیکم جو کہتا ہے اس کو 10 نیکیاں ملتی ہیں، السلام علیکم ورحمۃ اللہ جو کہتا ہے اس کو 20 نیکیاں ملتی ہیں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ کہتا ہے 30 نیکیاں ملتی ہیں، اور یہی جواب دینے والے پر بھی ہے. لیکن اب جواب نہیں دیا جاتا، جواب دینا تو واجب ہے، بلکہ جانے والا تو اب آج کل کہتا ہے ہیلو، ہائے، آداب عرض، اور جب جاتا ہو تو گڈ بائے، ٹاٹا، گڈ نائٹ، گڈ ایوننگ، یہی ہماری ہم رائج ہے. ہم مسلمان ہیں، سلامتی کی دعا دیں، سلامت رہنے کی دعا دیں، انشاءاللہ الکریم اس کی برکتیں ملیں گی. بلکہ قرآن پاک میں بھی اس کا ہمیں اچھے الفاظ کے ساتھ سلام کا جواب دینے کا بھی حکم دیا گیا ہے. جی ہاں، سورہ نساء میں اللہ پاک ارشاد فرماتا ہے وَإِذَا حُيِّيتُم بِتَحِيَّةٍ فَحَيُّوا بِأَحْسَنَ مِنْهَا أَوْ رُدُّوهَا، ترجمہ کنز الایمان، اور جب تمہیں کوئی کسی لفظ سے سلام کرے تو تم اس سے بہتر لفظ جواب میں کہو، یا وہی کہہ دو. تو السلام علیکم کو یہ کہے تو آپ وعلیکم السلام ورحمۃ اللہ کہیں، السلام علیکم ورحمۃ اللہ کو کہے تو وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ کہے، اور اگر کوئی السلام علیکم ورحمۃ اللہ وبرکاتہ کہے تو بھی اتنا ہی جواب دے دے، اس سے آگے نہیں ہے. تو بہرحال امیر اہل سنت کا انداز دیکھا ہے ماشاء اللہ الکریم. آپ کو اگر کوئی سلام کرتا ہے، جیسے مدنی مذاکرے میں عام طور پر تربیت کا ایک زبردست سلسلہ ہوتا ہے ایوری سیٹرڈے، تو کوئی سلام کرتا ہے السلام علیکم ورحمۃ اللہ، یہ اس نے سلام کیا. اب امیر اہل سنت دامت برکاتہ العالیہ جواب دیتے ہیں وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ، پھر ساتھ میں اس کو نیکی کی دعوت دیتے ہیں کہ پیارے بھائی السلام علیکم ورحمۃ اللہ کے ساتھ وبرکاتہ ملائیں تو 10 نیکیاں اور مل جائیں گی. इस वक्त ये जबान पर कहना बहुत हल्का है, लेकिन कयामत के दिन जब नेकियों की तलब होगी तो यही दस नेकियां याद आएंगे कि काश वो बरकातुहु कहने की भी आदत बनाता तो दस नेकियां और मिल जाती। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, बुजुर्गों की जब हम इस सीरत का मुताला करते हैं तो हमें इन चीजों का लेसन मिलता है और जहन बनता है कि इन बुजुर्गों ने हमारी अपनी जिंदगी कैसे गुजारी और किस तरह आपने अपनी जिंदगी गुजारी। सीरत आला हजरत की चंद एक प्यारी बातें मैं अर्ज करता हूं, मैंने भी पढ़ी, कुछ बातें इग्नोर हो जाती हैं, लेकिन आज फैजान आला हजरत हासिल करना है। सरकार आला हजरत रहमतुल्लाह ताला अलैह, ये सही मानों में शरीयत के आईनादार, ये आपकी शख्सियत नजर आती थी। आप रहमतुल्लाह अलैह कभी ठट्ठा लगाकर ना हंसते थे, कभी ठट्ठा ना लगाते, यानी कहकहा लगाकर ना हंसते, कि ये सुन्नत भी नहीं है। मुस्कुराना सुन्नत है और हंसना ये इतनी आवाज से कि अपने कान सुन ले, और इतनी आवाज से हंसना कि दूसरा होता तो वो भी सुन लेता, तो ये कहकहा है। और कहकहा लगाकर हंसना जो ये सुन्नत नहीं है, तो लिहाजा सरकार आला हजरत भी कभी कहकहा ना लगाते। तो काश हम भी जहन बनाए, अगर आदत है तो खत्म हो सकती है, कोई ऐसा नहीं है कि जिसकी आदत छूट नहीं सकती है। फिर इसी तरह जमाही, जैसे बाजों का सुस्ती का कोई गलबा हो तो लोग आ करके नहीं मुंह खोल के जमाही लेते, तो ये अगर जमाही आए तो आने पर दांतों में उंगली दबा लेते, ये इससे भी जमाही रुक जाती है, ताकि कोई आवाज पैदा ना हो। और ये भी आदाब में से, खासकर मस्जिद में अगर कोई हो तो हा हा करके जो आवाज निकालता है तो ये शैतान की तरफ से ही आवाज निकलती है। इसी तरह एक बड़ा प्यारा अंदाज किताब में ये लिखा था कि कुल्ली करते वक्त, क्योंकि अल्हम्दुलिल्लाह दावत इस्लामी के माहौल में हमें दाढ़ी रखने की भी एक तरकीब मिली है, बहुत सारी दाढ़ियां होती हैं, तो एक बड़ा प्यारा अंदाज आला हजरत की सीरत में लिखा कि बायां हाथ दाढ़ी पर रखकर सर झुकाकर कुल्ली करते। ये एक बड़ा खूबसूरत अंदाज है, इससे कि सामने ना जोर जोर से जो पानी फेंकते हैं तो बाद होकर वो छींटे भी उड़कर आते हैं, तो आला हजरत का ये खूबसूरत अंदाज कि दायां हाथ दाढ़ी शरीफ पर रखकर यूं सर झुकाकर कुल्ली करते। इसी तरह किबला की तरफ रुक करके कभी ना थूकते, ये अदब की बात है, और बा अदब बा नसीब, तो किबले की तरफ ना थूकते, ना ही किबले की तरफ पांव दराज करते, फर्ज नमाज हमेशा बा इमामा अदा फरमाते। अल्लाह अकबर, ज़ाहिर सवाब तो है लेकिन बाद होकर सुस्ती हो जाती है, तो नियत कर ले फैजाने आला हजरत पाना है, आला हजरत का तस्करा हो रहा है, इनकी सीरत बयान हो रही है, तो इंशाअल्लाह करीम नियत कर ले कि फर्ज नमाज जब भी अदा करूंगा कम अज कम फर्ज नमाज तो बा इमामा अदा करूंगा। इसी तरह मिसवाक किया करते, और दावत इस्लामी के माहौल में अल्हम्दुलिल्लाह मिसवाक की तरकीब मिलती है, मिसवाक तो सीने से लगा कर रखें, और वुजू के लिए ये सुन्नत है तो अल्हम्दुलिल्लाह मिसवाक का इस्तेमाल करें। और एक अहम बात कि किसी भी चीज को देने या लेने में सीधा हाथ इस्तेमाल फरमा दें, यानी अगर किसी को कोई चीज देनी है तो सीधे हाथ से देनी है, कोई चीज लेनी है तो सीधे हाथ से लेनी है। अगर कोई किसी को सीधा हाथ बढ़ाते खुद तो सीधे हाथ से देते, और वो उल्टा हाथ बढ़ाता तो उसको नेकी की दावत देते, कि सीधे हाथ से लेना देना सुन्नत है। तो अगर ये भी हम अंदाज अपनाएं और इस सुन्नत पर अमल कराने की कोशिश करेंगे तो अच्छी अच्छी नीयतें होंगी तो हमें सवाब भी मिलेगा, कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि तुम में से हर एक सीधे हाथ से खाए, सीधे हाथ से पिए, सीधे हाथ से ले, सीधे हाथ से दे, क्योंकि शैतान उल्टे हाथ से खाता, उल्टे हाथ से पीता, उल्टे हाथ से देता और उल्टे हाथ से लेता है। तो शैतान के खिलाफ जंग, शैतान के खिलाफ जंग, शैतान के खिलाफ जंग जारी रहेगी। तो बच्चों को भी अगर आदत बनानी हो ना तो अभी से ही कोई चीज देनी लेनी है बस जस्ट एक हाथ ही तो चेंज कराना है। अगर आप टीचर हैं, जी हाँ मैं मदनी चैनल के नाज़रीन को भी दावत दूंगा, आप टीचर हैं, स्कूल पढ़ाते हैं, दुनियावी तौर पर आपका कोई दुनियावी लेन देन होता है, ऑफिस होता है, आप बीइंग अ मुस्लिम मुसलमान है, तो अगर कोई ऐसी चीज हो देनी लेनी हो तो सीधे हाथ का इस्तेमाल करेंगे तो इंशाअल्लाह करीम फायदा होगा। फिर एक और अहम बात سیدی اعلی حضرت رحمت اللہ علیہ یہ مساجد کا بہت ادب و احترام فرماتے ہیں، اور مساجد کا تعظیم کرنا یہ آپ کا شیوا تھا، گڈ ہیبٹ تھی آپ کی، اور آپ اس قدر احتیاط کرتے. دیکھیں یہ بات جو با ادب با نصیب، ان کا اپنا انداز ہوتا تھا کہ مسجد کے جیسے پریمیسز میں داخل ہوتے، اعلی حضرت کی سیرت میں لکھا ہے کہ آپ ایڑی کے بل چلتے تھے، یہ پاؤں کے انگوٹھے پر وزن دے کے چلتے تھے تاکہ پاؤں کی جو ہے نا آواز یہ مسجد میں پیدا نہ ہو، کوئی بھی کسی قسم کی مطلب وہ بالکل خاموشی اختیار کرتے. ایک بار ایک نواب صاحب مسجد میں آئے نماز پڑھنے کے لیے، اب وہ اسٹک تھی ان کے ہاتھ میں، تو کھڑے کھڑی لاپرواہی سے انہوں نے اسٹک جو ہے مسجد کے فرش پر گرا دی. اب ظاہر کوئی بھی چیز فرش پر گرتی ہے تو آواز کرتی ہے. اعلی حضرت رحمت اللہ علیہ نے جب وہ آواز سنی تو فرمایا، نواب صاحب مسجد میں تو زور سے قدم رکھ کر چلنا بھی منع ہے، پھر کہاں چھڑی کو اتنی زور سے ڈالنا. تو نواب صاحب نے وعدہ کیا کہ انشاءاللہ آئندہ ایسا نہیں کروں گا. سمجھائیں تو ہمارے یہاں بھی مسجد میں جو آتے ہیں، اب دیکھیں ہمارا اپنا مسجد میں آنے کا انداز، پھر بیٹھنے کا انداز، پھر آج کل موبائل کا دور ہے تو جناب وہ موبائل لے کر بالکل اپنے موبائل میں ہی گم ہیں، اور وہ بعض اوقات سائٹس کھل جاتی ہوں گی، وہ چیزیں دیکھنے کا مطلب اتفاق ہو جاتا ہوگا جو عام طور پر کسی بھی مہذب آدمی کے سامنے ہم نہیں کھولیں گے. تو مسجد کی پریمیسز میں آ کر ہم اس طرح کا انداز کریں نہ، کیپ سائلنٹ، بالکل مسجد کا ادب احترام ہو. چھوٹے بچوں کو بھی اگر بعض اوقات جو لوگ لاتے ہیں، خاص کر جمعہ میں ہم لے کر جاتے ہیں، تو ایسے بچے جو شور مچائیں، ہنسی مذاق کریں، دھکے دیں ایک دوسرے کو، تو ان کو مسجد سے دور رکھا جائے. سیدنا صائب بن یزید رضی اللہ عنہ فرماتے ہیں، میں مسجد میں کھڑا ہوا تھا، مجھے کسی نے کنکری ماری، میں نے دیکھا تو وہ سیدنا امیر المومنین فاروق اعظم رضی اللہ عنہ تھے. انہوں نے مجھے اشارہ کر کے فرمایا، ان دو شخصوں کو میرے پاس لاؤ. میں ان دونوں کو لے آیا. سیدنا عمر فاروق اعظم رضی اللہ عنہ نے ان سے پوچھا، تم کہاں سے تعلق رکھتے ہو؟ عرض کی تائید سے. فرمایا، اگر تم مدینہ منورہ کے رہنے والے ہوتے، کیونکہ وہ مسجد کے آداب بخوبی جانتے ہیں، تو میں تمہیں ضرور سزا دیتا، کیونکہ تم رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی مسجد میں اپنی آوازیں بلند کرتے ہو. تو مسجد میں آئیں ڈسپلن کے ساتھ، بلکہ یہاں تک ابراہیم بن ادم رحمت اللہ علیہ کی سیرت میں لکھا ہے، آپ ایک مرتبہ مسجد میں پاؤں پھیلا کر بیٹھے ہوئے تھے، ہاتھی غیب سے آواز آئی کہ اے ابراہیم، بادشاہوں کے دربار میں ایسے بیٹھتے ہیں؟ فوراً اپنے پاؤں سمیٹے. علماء نے لکھا کہ زندگی بھر کبھی آپ نے پاؤں مطلب پھیلا ہی نہیں، یہاں تک کہ آپ کا انتقال ہو گیا. تو با ادب با نصیب، مسجد میں کس انداز سے ہمیں رہنا ہے، آپس کی گفتگو، اٹھنا بیٹھنا، ایوری تھنگ، ہر چیز میں ہم کو احتیاط کرنی ہے. مسجد میں پرسکون اور خاموش رہنا ہے، کوئی بھی ایسی بات نہیں کرنی جس سے ہنسی آئے، نہ خود ہنسیے نہ لوگوں کو ہنسنے دیجئے، کہ مسجد میں ہنسنا قبر میں اندھیرا لاتا ہے. سیدنا انس بن مالک رضی اللہ عنہ روایت کرتے ہیں، اللہ پاک کے آخری نبی مکی مدنی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، مسجد میں ہنسنا قبر میں اندھیرا لاتا ہے. اللہ پاک ہمیں مسجد کا ادب و احترام کرنے کی توفیق عطا فرمائے. سیرت اعلی حضرت بیان ہو رہا ہے، سبحان اللہ، اللہ پاک کی ان پہ کروڑا رحمتیں ہوں اور ان کے صدقے ہماری بے حساب مغفرت ہو. حضرت محدث اعظم ہند علامہ سید محمد محدث کچوچوئی رحمت اللہ علیہ، اعلی حضرت رحمت اللہ علیہ کی قوت حافظہ اور علمی قابلیت کو بیان کرتے ہوئے فرماتے ہیں کہ جب میں دارالفتاء میں بریلی شریف میں تھا، تو رات دن ایسے واقعات آتے تھے کہ اعلی حضرت جو فوراً آپ جواب دیتے تھے، حاضر جوابی، تو لوگ حیران ہو جاتے تھے، اور کوئی سوال آتا اور دارالفتاء کے جو کام کرنے والے دیگر علماء تھے ان کو معلوم ہوتا کہ یار یہ تو بالکل نیا مسئلہ ہے اور یہ کہیں ملے گا نہیں، اور یہاں پر تو بڑا باقاعدہ ہمیں گیدرنگ کرنی پڑے گی. تو اعلی حضرت کی خدمت میں حاضر ہوئے، عرض کیا کہ عجیب نئے نئے سوالات آ رہے، اب ہم لوگ کیا طریقہ اختیار کریں؟ تو جیسے ہی وہ سوال دیکھا تو اعلی حضرت نے کہا، یہ تو بڑا پرانا سوال ہے، ابن حمام نے فتح القدیر کے فلاں صفحے پر، ابن عابدین نے رد المختار کی فلاں جلد اور فلاں صفحے پر، اور فتاوی ہندیہ میں، خیریہ میں یہ عبارت صاف صاف موجود ہے۔ اب وہ کہتے ہیں کہ جب وہ ساری کتابیں نکال کر وہی پیج اور وہی لائن دیکھتے تو اس میں وہ عبارت کا جواب لکھا ہوا ہوتا تھا۔ تو یہ حافظہ، اور پھر اس کے بارے میں جو علماء نے لکھا کہ حافظہ مضبوط کیسے ہوتا ہے، تو علماء نے لکھا کہ گناہ جو ہے نا اس کے باعث جو ہے نا وہ بھولنے کی بیماری یہ بڑھتی ہے، کہ گناہوں میں اگر زندگی بسر کی جائے تو پھر حافظہ مضبوط نہیں ہوتا۔ خاص کر اس میں آنکھوں کی حفاظت یہ بہت بڑا میٹر کرتی ہے، کہ اگر کوئی یہ چاہتا ہے، اور ویسے بھی مسلمان جو ہے اس کو تو وہ نہیں دیکھنا جس کا رب عز و جل نے اور اس کے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم نے منع فرمایا ہے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، اللہ پاک ہمیں صحیح معنوں میں شریعت پر عمل کرنے کی توفیق عطا فرمائے۔ ایک بہترین وصف جو سیرت اعلی حضرت رحمت اللہ علیہ میں ہم دیکھتے ہیں، اور اس بات کی نیت بھی ہے، ضرورت بھی ہے، کہ آج نیکی کی دعوت دینے کے حوالے سے بہت ساری کمزوریاں ہوتی ہیں۔ اعلی حضرت رحمت اللہ علیہ کی سیرت میں لکھا ہے کہ ایک مرتبہ ایک سید صاحب تنگ دستی میں مبتلا ہو گئے، کرائسس ہو گئے ان کو۔ وہ سید اعلی حضرت رحمت اللہ علیہ سے ملنے آئے اور باتوں باتوں میں اپنی تنگ دستی اور غربت کی شکایت کی، بہت زیادہ پریشان تھے۔ اب سید اعلی حضرت رحمت اللہ علیہ کا سمجھانے کا انداز دیکھیں، آپ نے کمال حکمت عملی کے ساتھ سید صاحب کو سمجھاتے ہوئے فرمایا، صاحبزادے یہ ارشاد فرمائیے، جس عورت کو باپ نے طلاق دے دی ہو، جس عورت کو باپ نے طلاق دے دی ہو، کیا وہ بیٹے کے لیے حلال ہو سکتی ہے؟ سید صاحب نے فرمایا کہ نہیں۔ اس پر اعلی حضرت رحمت اللہ علیہ نے فرمایا کہ ایک مرتبہ آپ کے جد اعلی مسلمانوں کے چوتھے خلیفہ حضرت مولا علی مشکل کشا علی المرتضی رضی اللہ عنہ نے تنہائی میں اپنے چہرے مبارک پر ہاتھ پھیر کر فرمایا، اے دنیا کسی اور کو دھوکہ دے، میں نے تجھے ایسی طلاق دی جس میں دوبارہ سلو کی رائے نہیں۔ پھر آپ رحمت اللہ علیہ نے فرمایا، حضور کیا اس کال کے بعد سادات کرام کا غربت و افلاس میں مبتلا ہونا تعجب کی بات نہیں؟ وہ سید صاحب فرماتے ہیں کہ اللہ کی قسم آپ کی ان باتوں نے مجھے دلی سکون بخش دیا، اور کبھی انہوں نے غربت کا شکوا نہ کیا۔ تو یہ انداز ہوتا ہے بزرگوں کے سمجھانے کا، کہ بات جو ہے نا وہ بڑی مطلب آسانی سے سمجھ میں آتی ہے۔ اور فی زمانہ میرے پیارے اسلام بھائی اگر ہم دیکھیں تو ہر دوسرا شخص جو ہے وہ اپنی پریشانی میں ظاہر مبتلا نظر آتا ہے، کیا گھر ہو کیا اپنی باڈی ہو، طرح طرح کی بیماریاں، تو گھر میں بیماری تو پریشانی تو مہنگائی، یعنی دیکھا جائے تو اس قسم کے جو حالات ہوتے ہیں اس میں بڑا بندہ جو ہے وہ ٹینشن کا شکار ہو جاتا ہے، اور بعض نادان اس میں تو پھر ایسے غلط انداز اختیار کرے خودکشیاں کر لیتے ہیں، بعض اپنے گھروں میں جھگڑے کر لیتے ہیں، اور ایسے ایسے انداز اپناتے کہ جس میں جان سے مار ڈالتے ہیں، اتنا عجیب و غریب انداز ہو گیا۔ جبکہ ظاہر ہے یہ جو حالات ہوتے ہیں نا یہ بالآخر بدلنے ہی ہوتے ہیں، اللہ پاک کی ہر کام میں کوئی نہ کوئی مصلحت ہوتی ہے، ہم نہیں جانتے، ہم اللہ کی رضا پر راضی رہیں۔ ایک جگہ میں نے پڑھا تھا کہ چند بزنس مین جو ہیں وہ ایک شپ میں سفر کر رہے تھے، اور ان کے ساتھ ان کا جو بزنس کا جو سامان تھا وہ بھی ساتھ تھا۔ اب جو شپ تھا وہ اوور لوڈ تھا، سفر کے دوران اچانک طوفان آ گیا، اب وہ شپ جو کافی ڈس بیلنس ہونے لگا، اب آپس میں مشورہ کرنے لگے کہ کیا کریں۔ تو مشورہ کر کے یہ طے کر رہے تھے کہ جناب تھوڑا تھوڑا سامان ہم سب سمندر میں پھینک دیتے ہیں تاکہ تھوڑا لوڈ کم ہوگا تو شاید ہو سکتا ہے بیلنس ہو جائے۔ ایک بزنس مین جو تھا اس کا سامان سب سے زیادہ تھا، تو آپس میں جب گفتگو کرنے لگے تو کہنے لگے، یار ہمارا تو تھوڑا تھوڑا سا ہی سامان ہے، اس کا سب سے زیادہ ہے، ایسا کرتے اسی کا سارا سامان پھینک دیتے۔ اب وہ کہنے لگا کہ بھائی سب تھوڑا تھوڑا پھینک رہے ہیں، یہی صحیح ہے، سارا میرا کیوں؟ بات بڑھ گئی، अब क्या हुआ कि सब ने मिलकर उस बिजनेसमैन का सामान भी फेंक दिया और उसको भी फेंक दिया और शिप लेकर वो आगे चले गए। अब ये बिजनेसमैन जो है वो समंदर की मौजों के हवाले, अब इसी में उसको होश ना रहा। जब होश आया तो वो किसी जजीरे पर था। सबसे पहले जब उसकी आंख खुली तो उसने तो जान बचने पर अल्लाह का शुक्र अदा किया। अब जैसे ही खड़ा होकर जजीरे का जायजा लिया तो वहां तो कोई इंसान ही नहीं था, बिल्कुल सन्नाटी थे, गैराबाद था वो। खैर उसने कुछ लकड़ियां जमा की, अपने लिए कोई झोंपड़ी बनाई। सुबह हुई तो भूख लगी उसको। अब उसने नजर दौड़ाई तो उसको खरगोश नजर आए वहां पर। एक खरगोश पकड़ा उसने, उसको जिबा किया और उसको लकड़ियां वकड़ियां जलाकर उसको पकाया और खाया। अब यूं उसके दिन गुजरने लगे। एक दिन इसी तरह वो कुछ खाना वगैरह पका रहा था कि हवा चली और वो जो उसकी झोंपड़ी थी उसमें भी आग लग गई। और जैसे आग लगी उसने बचाने की कोशिश की, लेकिन बचा नहीं कुछ भी, वो सारा जल गया। अब ये वैसे ही डिसहार्ट था, बिजनेसमैन था, डर अपने घर में अपने मुल्क में होता था तो बड़े ठाट बाट से जिंदगी गुजर रही थी। तो वो ऐसे चीखने लगा कि ये सब क्या है, मेरा बिजनेस खत्म हो गया, मैं इस वीराने में आया, मेरा माल बर्बाद हो गया, ये हो गया ये हो गया। अब इस तरह से चिल्लाते चिल्लाते, भूखा तो था ही, उसी में उसकी आंख लग गई। जब उसकी आंख खुली तो उसने देखा कि लोग उसके करीब खड़े हैं, उसको होश में लाने की कोशिश कर रहे हैं। अब ये बड़ा हैरान कि ये लोग कहां से आ गए। उसने उससे पूछा कि आप लोग कौन है, कहां से आए हैं। तो कहा कि हम बिजनेसमैन हैं और यहां से आते जाते हैं, लेकिन चूंकि ये जजीरा गैर आबाद है तो हम कभी रुकते ही नहीं यहां पर, मगर आज जब गुजरे तो यहां से धुआं उठ रहा था, तो हमने सोचा अल्लाह खैर करे यहां कौन आ गया रहने के लिए। तो हम देखने के लिए अपने जहाज को रोका तो आपको देखा। तो इस तरह से मामला। अब उसने जब ये सारा मामला सुना तो अल्लाह का शुक्र अदा किया कि भाई ये देखो आग लगी तो लोगों को पता चला ना, मेरा मामला हल हो गया। फिर उसने उनसे पूछा, बताया कि मेरे साथ ये मामला हुआ था। तो उन बिजनेसमैन जो अफराद थे उन्होंने कहा कि सुनो, जब उन लोगों ने तुझे फेंका, तुम्हारे माल को फेंका, आगे चलकर वो पूरा का पूरा जहाज ही डूब गया, सबके सब हलाक हो गए। अब उसने कहा कि या अल्लाह तेरा शुक्र है, हैं है? अल्लाह तेरा शुक्र है, उन्होंने मुझे फेंका, मैं इस तरह से जजीरे पर आया और आज ये लोग मेरी जान बचाने के लिए आए, वो तो सारे के सारे हलाक हो गए। तो फिर उसने कहा कि वाकई अल्लाह जो करता है बेहतर करता है, हैं? अल्लाह के हर काम में हिकमत होती है। तो आज जितने भी ऐसे मुतासरीन दुनिया भर में हमें सुन रहे हैं, प्रॉब्लम्स आती हैं, टेंशन्स होते हैं, लेकिन हमेशा याद रखें कि ये टेंशन और ये प्रॉब्लम्स जाने के लिए आते हैं, ये कभी रहेंगे नहीं। आज अगर आपको बिजनेस में क्राइसिस है, लेकिन आप ये देखें कि आप तो जॉब करते थे, आप ही ने एक छोटा सा बिजनेस शुरू किया था, ये शुरू करते करते आपका बिजनेस तो बहुत तरक्की कर गया, ओनली वन ईयर आपको प्रॉब्लम्स हुई तो आपने कहा कि मेरा बिजनेस बर्बाद हो गया। नहीं नहीं, आप तो बहुत नीचे से चले थे। इंशाल्लाह ये वक्त गुजरेगा, फिर आपके दिन अच्छे आ जाएंगे, मगर अल्लाह की रिजा पर राजी रहेंगे तो इंशाअल्लाह उल करीम अल्लाह पाक उन तमाम नुकसानात से ज्यादा आपको अता फरमाएगा। बीमारी हुई है, अल्लाह की रिजा पर राजी रहे, इलाज कराएं, दुआ भी करें, अल्लाह पाक इन तमाम मुश्किलात को आसान फरमा देगा। और बिल आखिर ये वक्त जो है ये गुजरेगा और फिर गुजर कर फिर अच्छे दिन जो है वो इंशाअल्लाह उल करीम हमारी जिंदगी में आएंगे। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, सीरत आला हजरत रहमतुल्लाही अलैह में ये इस बात का हमको तरबियत मिलती है कि सरकार आला हजरत नेकी की दावत देने में बहुत कोशिशें करते थे। तो आज नीड है, आज जरूरत है इस बात की कि हम माशरे में नेकी की दावत आम करें। देखिए मस्जिदों में नमाज के लिए कौन आ रहा है, नहीं आते लोग। नमाज के लिए जो आते हैं उनको फर्ज उलूम नहीं है, वो सीखते नहीं है कि नमाज कैसे पढ़ेंगे। बड़ी बड़ी डिग्रियां लेने वाले कुरान देखकर भी नहीं पढ़ सकते, हमें उनको सिखाना है, हमें उनके लिए कोशिशें करनी है। तो अगर ये सारी कोशिशें दुनिया भर में की जाती रहें तो लोगों की इस्लाह का सिलसिला होगा और मुसलमान जो नए नए गुनाहों के अंदाज इख्तियार करते जा रहे हैं, नए नए अंदाज से गुनाहों में पड़ते जा रहे हैं, इंशाअल्लाह उल करीम उनकी इस्लाह का भी सामान होता रहेगा। एक और बात, सुभान अल्लाह, یوں تو سیدی اعلی حضرت رحمت اللہ علیہ کے تمام اوصاف یہ بہت آئیڈیل ہیں، قابل رشک ہیں، لیکن ایک بات خاص جس میں آپ بہت نمایاں اور ممتاز ہیں وہ ہے آپ کا عشق رسول، یعنی آپ سر تا پا عشق مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا نمونہ تھے. یہ وہ عنوان ہے کہ آپ رحمت اللہ علیہ کی تمام زندگی اسی کے گرد گھومتی نظر آتی ہے، لوگوں کے دلوں میں عشق رسول کی شمع کو جلانا یہ بنیادی مقصد تھا. عشق مصطفیٰ وہ نور ہے کہ جس کی ضیا پاشیوں سے عالم کو منور کرنا ہے، لوگوں کے دلوں میں عشق رسول یہ پیدا کرنا ہے، یعنی سرکار صلی اللہ علیہ وآلہ وسلم سے محبت کا عالم دیکھے کہ آپ نے اپنے دونوں بیٹوں بلکہ اپنے بھتیجوں تک کے نام جو ہے وہ محمد رکھے ہیں. محمد رکھے، اور کیوں نہ رکھتے کہ الحمدللہ اس کی بشارتیں ہیں کہ جس گھر میں محمد نام کا بچہ ہوگا اس گھر میں رحمتوں کا نزول ہوگا، جس دسترخوان پر محمد نام کا شخص ہوگا اللہ پاک اس دسترخوان میں برکت عطا فرمائے گا. بلکہ یہاں تک علماء نے لکھا ہے کہ اگر کوئی شخص یہ چاہتا ہے کہ اس کی آنے والی جو اولاد ہو، یعنی بیٹا بچہ جو پیدا ہو رہا ہے وہ بیٹا ہو، علماء نے لکھا ہے کہ اگر شوہر اور بیوی اس بات کی نیت کر لے کہ جو بچہ پیدا ہوگا تو اس کا نام محمد رکھیں گے، اس اچھی نیت کی برکت سے اللہ پاک جو ہے وہ بیٹا عطا فرمائے گا. نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی شان میں جو آپ نے نعتیں لکھی ہیں سبحان اللہ، ہدایت کی بخشش، یہ بڑا زبردست جو ہے وہ عشق رسول بڑھانے کا ذریعہ ہے. پھر ہمیشہ اب دیکھیں درس و بیان کے حوالے سے، جب بھی درس حدیث دیتے سیدی اعلی حضرت رحمت اللہ علیہ دو زانوں جس طرح نماز میں التحیات میں بیٹھتے ہیں اس طرح بیٹھا کرتے، احادیث کریمہ بغیر وضو نہ چھوتے تھے نہ پڑھایا کرتے تھے، کتب احادیث پر کوئی دوسری کتاب نہ رکھتے، حدیث کی ترجمانی فرماتے ہوئے کوئی شخص درمیان حدیث اگر بات کاٹنے کی کوشش کرتا تو آپ رحمت اللہ علیہ سخت ناراض ہو جاتے. مجھے ایک بات یاد آ گئی، امیر السنت کے پاس حاضری تھی. اب یہ سرکار اعلی حضرت کی سیرت پر عمل کرنے کا امیر السنت کو بڑا جذبہ دیکھا ہے. آپ نے دیکھا ہوگا کہ مدنی مذاکرے میں بھی وقتاً فوقتاً امیر السنت پیڈ اٹھا کر کچھ نہ کچھ لکھنا شروع کرتے، دیکھا ہے نا. ایک مرتبہ ایک شعبے والے حاضر ہوئے تھے، اب کسی نے نا کوئی مدنی بہار کوئی واقعہ بیان کرنا شروع کیا، امیر علیہ السنت نے پیڈ لکھا اٹھایا اور اپنا وہ تحریری کام جو کرتے ہیں وہ لکھنا شروع کیا. اب وہ اسلام بھائی جو وہ واقعہ بیان کر رہے تھے، بیان کرنے کے بعد انہوں نے ایک بات کہی، مجھے بڑا زبردست لیسن ملا اس میں. اس نے کہا کہ حضور میں نے آپ کو دیکھا کہ میں ابھی جو بیان کر رہا تھا تو آپ لکھ رہے تھے، لیکن بیان کے دوران آپ نے جو ہے نا اپنا قلم یہ روک لیا، آپ نے روک لیا اور میری بات غور سے سننے لگے. تو اب آپ یہ بتائیں کہ یہ جو آپ لکھ رہے تھے اور میں بات کر رہا تھا تو میری بات سنتے سنتے آپ نے اپنا قلم کیوں روکا؟ امیر اہل سنت مسکرائے اور اس سے پوچھا کہ آپ نے نوٹ کیا؟ کہاں جی نوٹ کیا، تو چلے آپ ہی بتائیں کہ میں نے اپنا قلم کیوں روکا تھا. اب وہ اسلام میں کہنے لگے کہ میں واقعہ بیان کر رہا تھا، بیان کرتے کرتے میں نے ایک حدیث بیان کی کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں. اب جیسے یہ کہا تو امیر سنت کا قلم رک گیا، اور جب میں نے پوری حدیث بیان کی تو پھر آپ نے لکھنا شروع کیا. تو امیر علیہ سنت نے فرمایا کہ تم واقعہ بیان کر رہے تھے تو اس وقت لکھنا سمجھ میں آتا ہے، لیکن جب تم اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا ارشاد بیان کرو گے تو میری کیسی جرات کہ میں لکھنا شروع کروں. یعنی یہاں لیسن ملا کہ کتنا ادب، کہ اگر اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا کوئی ارشاد ہم سنتے ہیں اس کو بے توجہ نہیں، توجہ. تو اسی طرح نبی پاک صلی اللہ علیہ وآلہ وسلم سے منسوب ہر شے کی تعظیم فرماتے ہیں، ادب بجا لاتے ہیں. ایک بار کہیں آپ دعوت میں تشریف لے گئے اور کھانا لگا دیا گیا، اب سب کو انتظار تھا کہ اعلی حضرت کھانا شروع کریں تو ہم بھی کھانا شروع کرتے ہیں. तो आला हजरत रहमतुल्लाह अलैह के सामने ककड़ी का भी थाल लाया गया। आला हजरत ने एक टुकड़ा उठाया और आपने तनावल फरमाई, खाई, फिर दूसरी, फिर तीसरी। अब लोगों ने जब देखा तो उन्होंने भी ककड़ी पर हाथ बढ़ाया, लेकिन आपने वो पूरा थाल अपनी तरफ कर लिया और एक एक करके सब खा गए आप। अब आपकी तबीयत में इस तरह से खाना आमतौर पर देखा नहीं जाता था। किसी ने कहा कि हुजूर, आप तो बहुत कम गिजा इस्तेमाल फरमाते हैं, मगर आज इतनी सारी ककड़ियां कैसे तनावल फरमा ली। फरमाया कि जब मैंने पहला टुकड़ा उठाया तो वो कड़वी थी, फिर दूसरा उठाया तो कड़वी, तीसरी भी, लिहाजा मैंने दूसरों को रोक दिया कि हो सकता है कोई साहिब ककड़ी मुंह में डालकर कड़वी पाकर थू थू करना शुरू कर दें। तो चूंकि ककड़ी खाना ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत मुबारका है, इसलिए मुझे गवारा ना हुआ कि कोई इसको खाकर थू थू करे। मुझको मीठे मुस्तफा की सुन्नतों से प्यार है, इंशाअल्लाह दो जहां में अपना बेड़ा पार है। तो ये लायक ताजीम जो भी है, जैसे दाऊद इस्लामी माहौल में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का नाम मुबारक सुनकर अंगूठा चूमकर आंखों से लगाते, एक बड़ा खूबसूरत अंदाज अमीर अली सुन्नत का देखते हैं कि नाम मुबारक चूमकर फिर सीने पर भी हाथ रखते हैं, ये बड़ा खूबसूरत अंदाज है। तो अच्छों की नकल जो है वो अच्छी होती है। तो बहरहाल अब ये जो बारहवीं के दिन आ रहे हैं, इसमें मुख्तलिफ जगह पर तबरुकात की जियारत, सरकार सल्लल्लाहु अलैहि वसल्लम के मुंह मुबारक की जियारत का सिलसिला। तो अल्हम्दुलिल्लाह दावत इस्लामी के माहौल में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़ात से जो मंसूब चीज़ें होती हैं, इनका अदब और एहतराम करने का हमें जहन मिलता है। सरकार सल्लल्लाहु अलैहि वसल्लम की आल औलाद अहले बैत, इनकी तादीम और तौकीर का दर्स मिलता है। तो बहरहाल अल्लाह पाक सैयद आला हजरत के सदक़े हम पर अपनी ख़ास रहमतों का नुज़ूल फरमाए और इनकी बरकतों से हमें और हमारी नस्लों को माला माल फरमाए। दावत इस्लामी के दीनी माहौल से वाबस्ता रहिए। अल्लाह पाक से दुआ है कि अल्लाह पाक हम सबको अमल करने की तौफीक अता फरमाए। आमीन बिजाही खातमिन नबीजीन सल्लल्लाहु अलैहि वाली वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।